नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जुविष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो काउसुती 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा हरेक वर्ष प्रकाशन गरिने नेपाल मानवाधिकार वर्ष पुस्तक सन् 2021 केन्द्रित रहेर नवलप्रासी पूर्व जिल्लामा मानवाधिकारको अवस्थाको सेरोफेरमा रहेर कार्यक्रम प्रस्तुत गर्दैछौँ। साथै हाल नवलपुर पूर्वमा COVID-19 को दोस्रो भेरिएन्टको असरको अवस्थाको बारेमा आजको कार्यक्रम तयार पारेका छौँ।
कोरोना भाइरस COVID-19 बारेमा जान्नै पर्ने 5 कुराहरू।
COVID-19 भनेको के हो?
COVID-19 नयाँ कोरोना भाइरसबाट हुने एक रोग हो। यो रोग मानिसमा पहिला कहिले देखा परेको थिएन। कोरोना भाइरस भाइरसहरूको एक ठुलो परिवार हो जुन जनावर र मानिस दुवैमा पाइन्छ।
COVID-19 को लक्षणहरू के के हो?
धेरै जसो मानिसहरूमा COVID-19 को हल्का लक्षणहरू देखा पर्दछ, जस्तै नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने। केही मानिसहरूमा निमोनिया वा श्वास फेर्न गाह्रो हुने जस्ता अलिक गम्भीर समस्याहरू पनि हुन सक्छ। केही अवस्थाहरूमा संक्रमणको कारणले मृत्यु पनि हुन सक्दछ।
COVID-19 कसरी फैलिन्छ?
COVID-19 संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क भएमा यो संक्रमण सजिलै सर्न सक्छ। COVID-19 संक्रमण भएको व्यक्तिले खोक्दा वा हाछिम गर्दा थुकको साना कणहरू बाहिर निस्कन्छन् र नजिकै भएको मानिसले श्वास लिँदा सो भाइरस उसको शरीरभित्र प्रवेश गर्दछ।
COVID-19 को संक्रमणबाट को बढी जोखिममा छ?
COVID-19 ले मानिसमा पार्ने प्रभावका बारेमा अझ थप जान्न आवश्यक छ। ज्येष्ठ नागरिक तथा अन्य स्वास्थ्य समस्या, मधुमेह र मुटु रोग भएका व्यक्तिहरू यो रोगका कारण गम्भीर बिरामी हुन सक्छन्।
COVID-19 को उपचार के हो?
हालसम्म COVID-19 को कुनै पनि उपचार उपलब्ध छैन, तर बिरामीमा देखा परेका लक्षणहरूको आधारमा उपचार गर्न सकिन्छ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
यस वर्ष नवलपरासी पूर्व जिल्लामा मानवाधिकार उल्लङ्घन र ज्यादतीका घटनामा अन्य पक्षबाट 35 महिला 5 पुरुष सहित 40 जना र राज्य पक्षबाट 1 महिला 4 जना पुरुष गरी 5 जना पीडित भएको इन्सेकले अभिलेख गर्यो, जसमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा 18 जना र महिला अधिकार उल्लङ्घनका घटनामा 18 जना पीडित भए। नवलपरासी बर्दघाट सुस्थपूर्व कारागार नरहेको कारण यस जिल्लाबाट कारागार चलान भएकाहरूलाई छिमेकी जिल्ला चितौन र नवलपरासी बर्दघाट सुस्था पश्चिम जिल्लाका कारागारमा पठाउ गरिएको डिएसपी मोहनबहादुर खाँडले बताउनुभयो। सुगम तथा निष्पक्ष न्यायिक अधिकार अन्तर्गत जिल्ला अदालतमा 2 न्यायाधीश रहेको नवलपुर जिल्ला अदालतबाट यो वर्ष फौजदारी मुद्दातर्फ 460 जना मध्ये 75 मुद्दा फैसला भए, दिवानी मुद्दातर्फ 769 मध्ये 221 मुद्दा फैसला भए। गत वर्ष जिम्मेवारी सरेर आएका 784 र यस वर्षको 755 मुद्दा मध्ये कुल 308 मुद्दा फैसला भए, 931 मुद्दा बाँकी छन्। यस वर्ष COVID-19 को कारण लकडाउनको अवधिमा इजलास स्थगित भएको कारणले यो अवधिमा मुद्दा फैसलाको संख्या न्यून छ। COVID-19 को कारण मुद्दाहरूको फैसला ढिलो भएको अधिवक्ता भूपेन्द्र खनालले बताउनुभयो। यसै गरी बाल अधिकारतर्फ यस जिल्लामा सामुदायिकतर्फ 349, पूर्व प्राथमिक 236 आधारभूत र 77 मावि छन्। संस्थागततर्फ 112, पूर्व प्राथमिक 41 आधारभूत र 53 मावि छन्। जिल्लामा राहत सहित 1,787 शिक्षक दरबन्दी रहेकोमा दरबन्दी अनुसार शिक्षक कायम छन्। यस वर्ष 48,184 बालक र 43,145 बालिका भर्ना भएको तथ्याङ्क जिल्ला शिक्षा समन्वय इकाइमा छ। जिल्लामा अपाङ्गता मैत्री विद्यालय 151 मात्र छन्। कोभिडका कारणले जिल्लाका विभिन्न स्थानमा विद्यार्थी अभिलेखीकरणको काम प्रभावित भएको छ। यस वर्ष यौन दुर्व्यवहारका घटनामा 6 जना, बलात्कारका घटनामा 11 जना बालिका गरी 17 जना बालिका पीडित भएको इन्सेकले अभिलेख गर्यो, जसमा यौन दुर्व्यवहार घटनाका 2 जना आरोपितलाई जिल्ला अदालतले अभिभावकको जिम्मा लगाए। दुईजनालाई पूर्वपक्षका लागि थुनामा पठायो भने एकजना आरोपितलाई 60,000 रुपियाँ धरोटीमा रिहा र एकजना आरोपितलाई अभियोग दाबी नपुगेको भन्दै सफाई दियो। बलात्कार घटनाका 10 आरोपितलाई जिल्लाले पूर्वपक्षमा थुनामा पठायो भने दुईजनालाई बाल सुधार गृह भैरुवा पठायो। एकजना आरोपित यस वर्षको अन्त्यसम्म गिरफ्तार भएनन्। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, दुर्व्यवहारमा घरेलु हिंसामा जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दगाड सुस्ता पूर्वको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा यस वर्ष 98 महिलाले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिए। उजुरी दिएका मध्ये 86 घटनामा मिलापत्र गराई घर पठाएको र बाँकी 12 प्रक्रियामा रहेको सेवा केन्द्रका प्रमुख बिन्दु भिकले बताउनुभयो। स्वास्थ्य सेवाको अवस्थामा कुरा गर्दा जिल्लामा 1 जिल्ला अस्पताल, 4 प्राथमिक स्वास्थ्य केन्द्र, 33 स्वास्थ्य चौकी रहेका छन्। तीमध्ये बौद्धकालिका गाउँपालिका र देवचुली नगरपालिकाको एक स्वास्थ्य चौकी 1500 अस्पतालमा स्तर उन्नतिको काम भइरहेको छ। सदरमुकामस्थित जिल्ला अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट 1, मेडिकल अफिसर 2, जनस्वास्थ्य निरीक्षक 1, मेडिकल रेकर्डर सुपरभाइजर 1, ल्याब टेक्निसियन 1, ल्याब असिस्टेन्ट 1, स्टाफ नर्स 6, अनमे 2, अहेब 2, रेडियोग्राफर 1, कार्यालय सहयोगी 11, खरदार 1 र सुब्बा 1 दरबन्दी कायम रहेकोमा हाल मेडिकल अधिकृत 1, जनस्वास्थ्य निरीक्षक 1, मेडिकल रेकर्डर सुपरभाइजर 1, ल्याब टेक्निसियन 1 र स्टाफ नर्स 2 मात्रै कार्यरत रहेका छन्। प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई स्थानीय तहबाटै हेरिने भएकोले त्यहाँ कार्यरत कर्मचारीको तथ्याङ्क अपडेट गरेको पाइएन। जिल्लामा आर्थिक वर्ष 76-77 बिमा कार्यक्रम लागू गर्ने तयारी गरिएको भए पनि COVID-19 कारणले कार्यक्रम लागू हुन सकेको छैन। यस वर्षको अन्त्यसम्म जिल्लामा 2472 COVID-19 संक्रमित भए, जसमध्ये 2387 संक्रमणबाट निको भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो। नेपालको संविधान 2072 शिक्षाको अधिकार, स्वास्थ्यको अधिकारलाई मौलिक हकमा नै समावेश गरिएको छ। तर पनि व्यवहारमा लागू नहुँदा समस्या सेवाग्राहीहरूलाई नै परिरहेको छ। त्यसैले मानव अधिकार प्रत्याभूतिका कुरामा पनि हामी कति सचेत छौँ भन्ने कुराले नै मापन गरेको हुन्छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा प्रकाशित नेपाल मानवाधिकार वर्ष पुस्तक सन् 2021 नेपालमा भएका मानव अधिकारका घटनाहरूको संग्रहको रूपमा लिइन्छ। यहाँहरूको परिवार, घर, टोल, छिमेक, समाजमा कुनै पनि स्थानमा मानवाधिकार हननका घटनाहरू भएमा न्यायका निम्ति विभिन्न मानवाधिकार संघ संस्थाहरूमा खबर गर्ने, स्थानीय निकायलाई जानकारी गराउने, प्रहरी प्रशासन तथा न्यायिक निकायमा उजुरी गर्ने र जानकारी गराउने गर्दा मानवाधिकार, महिला अधिकार, बालबालिकाको अधिकारको रक्षा गर्न सकिन्छ। त्यसैले हामीले आफूमाथि भएको हिंसाको विरोध गर्ने, उजुरी गर्ने गरेमा हिंसाका घटनामा कमी आउनेमा विश्वास लिन सकिन्छ। तसर्थ मानव अधिकार, महिला अधिकार, बाल अधिकार हामी सबैको सरकार भन्ने मूल नारालाई आत्मसात गर्दै अगाडि बढ्न जरुरी छ।
रोक्नुस् रोक्नुस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा 7, त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो, सरी सर।
बिरामी, बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौ। चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो।
आजको कार्यक्रममा हामी नवलपुर पूर्व जिल्लाका प्रमुख जिल्ला अधिकारी मनमाया पगिनीसँग गरिएको कुराकानी।
अहिले पनि एकदमै धेरै नै छ केस, धेरै हुँदा हुँदै पनि अब यसमा चाहिँ स्थानीय तहहरू हामी सबै मिलेर चाहिँ यसलाई चाहिँ टेकल गरिरहेछौँ अहिलेसम्म।
स्वास्थ्य शाखा प्रमुख विनय त्रिवेणी गाउँपालिकाका ध्रुवराज काफ्लेसँग गरिएको कुराकानी। यस्तै कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पारेश्वर भुर्तेलसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ। कार्यक्रममा जनबोलीमा जस्ताको तस्तै मानवाधिकार समूहका सदस्य कावासोती नगरपालिका दयाराम आचार्य र इन्सेकका सहजकर्ता गङ्गा विश्वकर्माको आवाज प्रस्तुत गर्दैछौ। अब यहाँनिर मानवाधिकार समाचार। स्थानीय सरकारलाई अत्यावश्यक बाहेक अन्य भौतिक निर्माणका कामलाई रोक लगाएर भौतिक पूर्वाधार सुधार गर्ने, क्वारेन्टाइन र होल्डिङ सेन्टर निर्माणका लागि केन्द्रित हुन नागरिक संघ संस्थाहरूले अपील गरेका छन्। वैशाख 23 गते गैर सरकारी संस्था महासंघ नेपाल, नेपाल पत्रकार महासंघ, इन्सेक लगायतका 37 वटा नागरिक संघ संगठनले सो लगायत 26 बुधे अपील जारी गरेका हुन्। यस्तो विषम परिस्थितिलाई आकलन गर्दै नागरिक समाज तथा संघ संगठनहरूले वैशाख 18 गते संयुक्त बैठक आयोजना गरी COVID-19 महामारी नियन्त्रणका लागि नेपाल सरकारसँग प्रभावकारी सहकार्य गर्ने, अत्यावश्यक स्वास्थ्य सामग्रीहरू जस्तै अक्सिजन सिलिन्डर, मास्क, अस्कोमिटर, सेनिटाइजर, एम्बुलेन्स र प्लाज्मा रगत लगायतको अभाव हुन नदिन आर्थिक, प्राविधिक, मानवीय र अरू सबै खालका सहायता जुटाउन पहल गर्ने, देशभर सचेतना अभियान सञ्चालन गर्ने र स्थानीय सरकार, जिल्ला स्थित सुरक्षाकर्मीहरू, पत्रकार लगायत विभिन्न पक्षसँगको सहकार्यमा आवश्यक मानवीय कार्यलाई निरन्तरता दिन नागरिक समाज र संघ संगठनहरू प्रतिबद्ध रहने निर्णय गरिएको छ। अपिलमा हरेक नागरिकको जीवन र स्वास्थ्य राज्यको जिम्मेवारी भएकोले यस विषम परिस्थितिसँग लड्नका लागि राज्यका सबै संयन्त्रहरूको सम्पूर्ण स्रोत र साधन जुटाउन र प्रयोग गर्न माग गरिएको छ। जनताको जीवज्यानको सुरक्षाको सवाल रहेकोले युद्धस्तरमा कार्य गरी जनताको स्वास्थ्य र बाँच्न पाउने अधिकारको संरक्षण गर्न समेत उनीहरूको माग छ। कार्यक्रममा अब कोभिडको कारण यस जिल्लामा मानव स्वास्थ्यमा परेको असर र रोकथामका लागि गरिएका प्रयासका बारेमा नवलपुर पूर्व जिल्लाका प्रमुख जिल्ला अधिकारी मनमाया पगिनीसँग गरिएको कुराकानी, स्वास्थ्य शाखा प्रमुख विनय त्रिवेणी गाउँपालिकाका ध्रुवराज काफ्लेसँग गरिएको कुराकानी र कावसती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पारेश्वर भुटेलसँग गरिएको कुराकानी अबको क्रममा। यति बेला हामीसँग कार्यक्रमका लागि नवलपुर पूर्व जिल्लाका प्रमुख जिल्ला अधिकारी मनमाया पगेनीज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। श्रीडी साहब नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर, धन्यवाद।
नवलपुर पूर्व जिल्लाको COVID-19 असर के कस्तो छ अहिले, त्यहाँ के देखिरहनु भएको छ?
हजुर, नवलपुरमा पहिलाको अवस्थामा पनि हामी रेड जोनमा पुगेका थियौँ, अहिले पनि एकदमै धेरै नै छ केस, धेरै हुँदा हुँदै पनि अब यसमा चाहिँ स्थानीय तहहरू हामी सबै लिएर चाहिँ यसलाई चाहिँ सेटल गरिरहेछौँ अहिलेसम्म। अनि केस चाहिँ दिनदिनै अब 50 भन्दा माथि चाहिँ बढेकै छ। निको हुने दर चाहिँ अलिअलि सुरु भएको छ, भर्खर 60 जना हिजोसम्म निको हुनुभएको छ। अब हामी पनि अत्यन्तै सतर्क बन्नुपर्ने अवस्था चाहिँ छ यति बेला।
आफू पनि सतर्क बन्नु पर्यो, अरूलाई पनि सतर्क रहन आग्रह गर्नु पर्यो, बच्नु पर्यो, बचाउनु पर्यो। श्रीडी साहब आफै पनि प्रभावित हुनुभयो, यो अलिकति अनुभव बाँचुड गर्दै हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई के भन्दै हुनुहुन्छ?
म आफै पनि प्रभावित भएको भएर अहिले चाहिँ मैले होम आइसोलेसनमा बस्नेहरू होइन अरूहरूलाई पनि सजग हुने कुराहरू धेरै भनिरह हुन्छु। नाच किनभने चाहिँ सबभन्दा ठुलो कुरो त मनोबल उच्च बनाउने हो, अनि खानपानमा विचार पुर्याउने, एक्सर्साइज यो ध्यान गर्ने हो, त्यसैले जित्ने हो कोरोनालाई, त्यही अनुसारै अगाडि बढ्नुहोस् भनेर मैले भनिरहेको हुन्छु। अहिले हाम्रोमा पनि होम आइसोलेसनमा धेरैजना हुनुहुन्छ, मनोबल उच्च राख्नु पर्यो। फेसबुकमा चाहिँ धेरै मरेका समाचार हेर्नु भएन, अनि मान्छेले पनि त्यो फेसबुकमा पोस्ट गरिदिने, श्रद्धाञ्जली भनिदिने, यो त्यो गर्दाखेरि त्यसले पनि मनोबल अलिकति गिराउँछ। म आफैले त्यो अनुभव गरेको थिएँ होइन, कति बेला के हुने हो मलाई भन्ने जस्तो त्यो मनोबल हुन्छ। त्यो भएर आधिकारिक समाचार हेर्ने धेरै जस्तो त्यो यो खालका समाचार भन्दा पनि अन्य चिजमा घोषिन पर्यो, किताबहरू पढ्ने, यही बेलामा महत्त्वपूर्ण व्यक्तिहरूको विषयमा पढ्ने, अनि त्यसपछि अपाङ्गता भएर कति धेरै प्रगति गर्नुभएका विश्वमा होइन फिगरहरूको बारेमा हेर्ने, अध्ययन गर्ने गर्नुभयो भने मनोबलले गर्दा रोगलाई जित्न सकिन्छ। सङ्गीतले चाहिँ आफ्नो मनलाई शान्त बनाउँछ, अध्ययनले मनलाई शान्त बनाउँछ, नयाँ नयाँ कुराहरू थाहा पाइन्छ होइन, विश्व परिवेश थाहा दिन्छ। अब सङ्घर्षको इतिहास त संसारले अब ह्युमन स्पेसिसले भोग्नु परेको कुरा हो नि त यो त, अब 100 वर्ष अगाडि पनि महामारी भोगेको हो ह्युमनले। अब हामीभित्रै विभिन्न खालका विकास, हाम्रै भित्रको चाहिँ विभिन्न खालको नेगेटिभले अब कसरी प्रकृतिलाई हामीले उ गऱ्यौँ, प्रकृतिले हामीलाई सजाय दिइरहेछ भनेर
श्रीडी साहब, सरकारी प्रयासहरू यसको रोकथाम न्यूनीकरणका लागि यी यस्ता भइरहेका छन् भन्दाखेरि के छन्?
हजुर, हाम्रो नवलपुर जिल्लामा चाहिँ हामीले सबै सरकारवालासँग किचिन टचमा छौँ, व्यवसायीसँग किचिन टचमा छौँ, उद्योगसँग किचिन टचमा छौँ, अक्सिजन प्लान्टसँग हामी बसेका छौँ, अनि हाम्रो DCCMC र सबै स्थानीय तहका हामी जनप्रतिनिधिहरू, हाम्रो मिडियाका साथीहरूसँग पनि किचिन टचमा छौँ।
अब हाम्रो लकडाउन गर्न पर्ने अवस्था आउला आउला, अब हाम्रोमा पनि अलिकति धेरै फैलेला भनेर चितवनतिर अन्य जिल्लामा हुने बित्तिकै हामीले पूर्व तयारी अलिकति राम्रैसँग गरेका पनि छौँ। सबै स्थानीय तहमा फेरि आइसोलेसन तयारी अवस्थामा छ, अक्सिजन तयारी अवस्थामा छ, डक्टर नर्सहरू होइन अब करारमै लिनुपर्ने बाँकी भत्ताहरूलाई पनि करारमा लिएर पनि सबै कामहरू रेडी अवस्थामा उहाँहरू हुनुहुन्छ। क्रिटिकल केसलाई चाहिँ अब भरतपुर हामीले नजिक त्यहाँ पठाउनु गरेका छौँ। सामान्य खालको आकस्मिक पालिकाहरूमै भएको आइसोलेसनमा बसेर पनि त्यहीबाट ट्रिटमेन्ट गर्नु भएर पनि जानु भएको अवस्था छ।
हाम्रा ती निकायहरूमा स्वास्थ्य उपकरणहरू छन् कि छैनन्, सकिएका छन् कि सकिएका भए के कस्तो छ भनेर त्यस्तो सोधीखोजी भइरहेको होला नि श्री सापा होइन?
एकदमै हामीले यसमा डेली डायरी पठाउने नै गर्छौँ गृह मन्त्रालयमा, सिसिएमसीमा होइन, सरकारसँग पनि टिप्पणीमा बसेका छौँ। हिजो पनि सामाजिक विकास मन्त्रालयको सचिवजीसँग मैले अलिकति छलफल गरेको पनि थिएँ होइन, हस्पिटललाई बेड थप्नुपर्ने अवस्था भएको छ किनभने अब हाइवे भयो हाम्रो, अब अन्त बेडहरू भरिएपछि यहाँ ल्याउने क्रम बढ्दो भएको छ, यहाँको बेड सबै भरिएर हस्पिटलै कोभिड हस्पिटल बनाएको अवस्था भएको छ, बेडहरू भर्नुपर्ने छ। अक्सिजनको चाहिँ यति बेला हामीले जोर गरेका छौँ र प्लान्टले पनि रिफिल गर्नुभएको छ होइन, दिनुभएको छ, जोर चलाउनु भएको छ, त्यो हिसाबले गरेका छौँ। आलो पालो गरेर स्थानीय तहले पनि स्वास्थ्य कर्मी पठाउने काम भएको छ, निजी क्षेत्रले समेत पनि स्वास्थ्य कर्मीलाई आलो पालो पठाउनु भएको छ। त्यो हुँदाखेरि चाहिँ अहिले अभाव चाहिँ भएको छैन तर अभाव हुन्छ भन्ने चाहिँ अवस्था छ।
भनेपछि त्यसको पूर्व तयारी गर्नुपर्ने देखिन्छ, अक्सिजनको अलिकति मात्रा बढाउने, त्यसै गरी औषधिको व्यवस्थापन होला,
औषधिको व्यवस्थापन, अक्सिजनको व्यवस्थापन, बेडको व्यवस्थापन अझै थप्नुपर्ने कुराहरू हामीले गरिरहेछौँ, अगाडि बढ्दैछ।
हस् श्री साहब, आफ्नो यो जिल्लाको जानकारी यहाँले गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हस् हजुरले पनि हाम्रो आवाजलाई सबैसँग पुर्याउने मौका दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद।
नमस्ते। उहाँ हुनुहुन्थ्यो नवलपुर पूर्व जिल्लाका प्रमुख जिल्ला अधिकारी मनमाया पगेनीज्यू हामीसँग कुराकानी गर्दै। यति बेला हामीसँग कार्यक्रमको लागि स्वास्थ्य शाखा प्रमुख विनय त्रिवेणी गाउँपालिकाबाट ध्रुवराज काफ्लेज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। ध्रुव सर नमस्ते।
नमस्ते हजुर, नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
के छ त्यहाँ गाउँपालिकातिर कोभिडको असर, तपाईँहरू के गर्दै हुनुहुन्छ?
हाम्रो विनय त्रिवेणी गाउँपालिका गण्डकी प्रदेशको नाकासँग समेत भएको पालिका हो। विनय त्रिवेणी गाउँपालिका यो विनय त्रिवेणी अस्पताल, प्रस्तावित विनय त्रिवेणी अस्पताल दुम्कीबा स्वास्थ्य चौकीको प्राङ्गणमा छ। त्यहाँ हामी 5 बेडको अक्सिजनको सेवा सहितको एउटा आइसोलेसन स्थापना गरेर सञ्चालनको क्रममा छौँ। हाम्रो मातहतका 4 संस्थाहरू दुम्कीबा स्वास्थ्य चौकी, विनय त्रिवेणी स्वास्थ्य चौकी, त्रिवेणी सुस्ता स्वास्थ्य चौकी, तनिमणिदुर स्वास्थ्य चौकी र धुर्कोट स्वास्थ्य चौकीबाट शङ्कास्पद कोभिडको लक्षण भएका को एन्टिजेन, कोभिड-19 एन्टिजेन टेस्ट गर्ने व्यवस्था मिलाएका छौँ। परीक्षण गर्ने क्रम भइरहेको छ। 72 कोभिड संक्रमितहरू घरमै आइसोलेसनमै रहेको अवस्था छ। एकजना घरमै आइसोलेसनमा रहनुभएको 74 एकजना पुरुष अलिक सिरियस भएको हुनाले अहिले मध्यबिन्दु जिल्ला अस्पतालसँग समन्वय गरेर यहाँ पठाएका छौँ। सबैलाई घरमै बस्नुहोस्, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनुहोस्, स्वास्थ्यका चाहिँ आवश्यक मापदण्डहरू परिपालन गर्नुहोस् भनेर अनुरोध गरेका छौँ। हाम्रो यो नवलप्रासी पूर्वमा पनि निषेधाज्ञा भएको अवस्था छ, अब मानिसहरू घरमै छन्, अब गाउँपालिका अत्यावश्यक सेवा बाहेकका अरू सेवाहरू बन्द छन्। हामीलाई कोभिडको लागि व्यवस्थापनको लागि चाहिने आवश्यक सामग्रीहरू तयारी गर्नको लागि हामी लागि परेका छौँ।
अब स्वास्थ्य उपकरणहरू भनौँ, स्वास्थ्य उपकरणहरू छन् कि छैनन्, सकिया छन् भने के कस्तो संयोजन हुँदैछ, समन्वय भइरहेको छ?
अब हामीसँग सामान्य कुराहरू हुन त मास्क, सेनिटाइजर, एन्टिजेन टेस्ट किटहरू, अब यो किट त बाहिर जहीँ कहीं पाइँदो रहन्छ। स्वास्थ्य कार्यालय मार्फत हामीलाई 200 किट उपलब्ध भएको थियो, त्यो पनि लगभग सिद्धिसकेको अवस्था छ। हामीसँग 15-20 किट मात्रै बाँकी रहेको अवस्था छ। पुनः हामीले चाहिँ माग गरेर पठाएका छौँ, अहिलेसम्म प्राप्त भएको छैन। बजारमा पाइने चिजहरूलाई पनि हामी अब खरिदको प्रक्रियामा, त्यसलाई जुटाउने प्रक्रियामा छौँ। हिजो मात्रै हामी जिल्ला प्रशासन कार्यालय नवलपुरको अब समन्वयमा यो गैंडाकोटको सिद्धि विनायक अक्सिजन ग्यास प्लान्टबाट चाहिँ 8 सिलिन्डरहरू ल्याएका छौँ र अब त्यसलाई पनि चालु हालतमा राख्नको लागि हामीले त्यो त्यसको फिटिङ गर्ने काम गर्दैछौँ।
भनेपछि पूर्व तयारीमा
हजुर हामी अहिले तत्काललाई चाहिँ 5 बेडलाई हामीले अब यो फङ्सनिङ यसलाई सञ्चालनमा ल्याउनको लागि हामी
चाहिँ एकदम तयारी अवस्थामा छौँ हजुर।
बाहिरबाट भित्रिनेहरू त्यस्तो हुनुहुन्छ अहिले?
निषेधाज्ञा नै भएको अवस्था, यता चितवनतिर रूपन्देही पनि निषेधाज्ञा भएको हुनाले सबै मान्छेहरू आउने अवस्था छैन। त्रिवेणी हाम्रो गण्डकी प्रदेशको नाका, त्यो हेल्थ एक्समा हामीले दुईजना स्वास्थ्य कर्मी राखेका छौँ, नाका पनि पूर्ण रूपमा बन्द छ। मानिसहरू नाका बाहेकका अरू क्षेत्रहरूबाट पनि नेपाल त्यस्ता मान्छेहरूलाई त्यही मोनिटरिङ गरेर परीक्षण चेक जाँचको व्यवस्था पनि हामीले गरेका छौँ। त्यसको लागि पालिकाबाट हामीले चाहिँ दुईजना स्वास्थ्य कर्मीहरू राखेका छौँ, त्यहाँ एकजना अय भयो एकजना अनमीलाई, र गण्डकी प्रदेश सरकारलाई पनि हामीले अनुरोध गरेका छौँ, यहाँ यो प्रदेशले हेर्नु पर्यो, प्रदेशको नाका हो, कर्मचारी व्यवस्थापन गरिदिनु पर्यो भनेर हामीले अनुरोध गरिरहेको अवस्था छ। उहाँहरू अहिले तत्काल नसकिने, साउन लागेपछि मात्रै हुने भन्ने खालको मौखिक जानकारी छ, लिखितमा त्यस्तो केही जानकारी आएको अवस्था छैन।
भनेपछि प्रदेश सरकारले अहिले साउन लागेपछि त्यो कुरा आयो प्रदेश सरकारबाट
व्यवस्थापन गर्छौँ भन्नुभएको छ। अहिले हामीले हाम्रो पालिकाकै अन्तरिक स्तरबाटै व्यवस्थापन मिलाएको,
यदि अप्ठ्यारो परिस्थिति आइहाल्यो भने के गर्ने त भन्ने कुराहरूमा तपाईँहरू सोचमग्न हुनुहुन्छ कि हुनुहुन्न?
एकदम हामी चाहिँ छलफल गरेका गरेका छौँ। अब गाउँपालिका अध्यक्षज्यू, कार्यपालिकाको टिम, कर्मचारीहरूको टिम, स्वास्थ्य कर्मी मित्रहरू त अब अरात्र खटिरहनु भएको छ, होइन, आइसोलेसनमा रहनुभएका संक्रमितहरूको त्यस्तो जटिल खालको भन्ने खासै आएको छैन, सबै हाम्रो सम्पर्कमै हुनुहुन्छ। र अब त्यस्तो भइहाल्यो भने हामी सामान्य चिन्ह लक्षण अथवा चाहिँ अक्सिजन दिनुपर्ने सुरुको अवस्थाको प्रारम्भिक हाम्रो यही प्रस्तावित विनय त्रिवेणी अस्पतालमै अब 5 करोडको क्षमता छ अहिले, सम्भव भएसम्म अरू 5 करोड र 10 सय बनाउने हामी त्यो पनि चाहिँ सोचमा छौँ। क्रिटिकल अवस्थाको लागि चाहिँ अब हामी मध्यबन्दु जिल्ला अस्पताल, भरतपुर अस्पतालसँग समन्वय गरेर जीवन रक्षा स्वास्थ्य रक्षाको लागि हामी हरपल लागिरहेको अवस्था छ हजुर।
प्रदेश सरकारसँग पनि यहाँहरूको विनय त्रिवेणी गाउँपालिकाको यो कुरो पनि रहेछ, त्यहाँ सुनिदिनु हुन्थ्यो कि भनेर पनि यहाँहरूले कुरो गरिरहनु भएको रहेछ।
हजुर हजुर, हामी एकदम
यही नै प्रदेश सरकारलाई पनि अनि हाम्रा समस्त दाजुभाइ दिदी बहिनीलाई के भन्नुहुन्छ?
अत्यावश्यक सामग्रीहरू हामीले माग गरेर स्वास्थ्य कार्यालय पठाएका छौँ, ती चिजहरू ती सामग्रीहरू यता सके छिटो हामीलाई उपलब्ध भए अन्त सहज हुने थियो। प्रदेश सरकार अथवा चाहिँ हाम्रो स्वास्थ्य कार्यालयसँग हाम्रो मेरो त्यो अनुरोध छ। त्यो हुँदै गर्दा पनि हामी गाउँपालिकाबाट पनि हामीले गर्नुपर्ने व्यवस्थापनमा कुनै किसिमको कमी कमजोरी नहुन नदिन हामी हरपल लागिरहेको अवस्था छ। र समग्र विनय त्रिवेणी गाउँपालिका वासी आदरणीय महानुभावज्यूहरूलाई म के भन्छु भने अब यो कोभिड कहरमा चाहिँ सबभन्दा ठुलो कुरो भौतिक दूरी नै मेन्टेन गर्ने, बेला बेलामा साबुन पानीले हात धुने, यी कुराहरू अति महत्त्वपूर्ण छन्। अत्यावश्यक काम नपरिकन सकेसम्म घरबाट बाहिर ननिस्कौँ, विवाह पार्टी व्रतबन्ध विभिन्न हुने यति बेलाको समय पनि हो, त्यस्तोमा पनि सकेसम्म कम सहभागिता जनाएर अथवा गराएर त्यस्ता कार्यहरू गरौँ। कोभिडमा हामी सबै यो संक्रमणलाई नियन्त्रण गर्नको लागि सजगता अपनायौँ। हामी हाम्रो तर्फबाट विनय त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखाको तर्फबाट र सम्भव र पालिका मार्फत हामी स्वास्थ्य कर्मीहरूको तर्फबाट यहाँहरूलाई हामी 24 घन्टा सहयोग सेवा दिनको लागि हामी तत्पर छौँ। यही नै म अनुरोध गर्न चाहन्छु
हस् ध्रुव सर, यो जानकारीको लागि विनय त्रिवेणी गाउँपालिकाको तर्फबाट कुरा राखिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद सर, यहाँको एफएम मार्फत यो रेडियो मार्फत मैले यो कुराहरू जनमानसमा राख्ने जुन अवसर दिनुभयो यसको लागि यहाँहरूलाई हार्दिक हार्दिक धन्यवाद।
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य शाखा प्रमुख विनय त्रिवेणी गाउँपालिकाका ध्रुवराज काफ्लेज्यू। यति बेला हामीसँग कावसती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पारेश्वर भुर्तेलजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। भुर्तेल सर नमस्ते।
नमस्ते हजुर, नमस्ते हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यो विषम परिस्थितिमा कावसती नगरपालिकामा के कस्ता प्रयासहरू भइरहेका छन् सर?
प्रश्नको लागि धन्यवाद। हामी कावसती नगरपालिका वास्तवमा नवलपुर भरिमै बढी संक्रमित हुने पालिका मध्ये पर्छ। गैडाकोट पछि कावसती नगरपालिकामा संक्रमित रहनु भएको छ बढी। होम आइसोलेसन रहेका संक्रमितहरूको लागि नगरपालिकाले केही सामान्य प्रयास गरेको छ। अहिले प्रत्येक वार्डमा स्वास्थ्य कर्मीहरू परिचालन गरेका छौँ, उहाँहरू मार्फत उहाँहरूलाई परामर्श दिने, समस्या भएमा सम्बन्धित अस्पतालमा जानको लागि सल्लाह दिने कामहरू हामी गरिरहेको अवस्था छ अहिले।
काम गराएमा त्यस्तो असजिलो अप्ठ्यारो कावसतीमा भएको छ कि छैन?
कावसती नगरपालिका मध्यबिन्दु अस्पताल भएको नगरपालिका हो। सरकारको नीति अनुसार जुन पालिकामा त्यसमा छुट्टै कोभिड अस्पताल बनाउने चाहिँ नबनाउने नीति अनुसार हामीले चाहिँ छुट्टै आइसोलेसन अस्पताल बनाएका छैनौँ, तर मध्यबिन्दु अस्पताललाई नै हाम्रो रेफरल सेन्टर बनाएका छौँ। बिरामीहरू संक्रमितहरू त्यहीँ गएर उपचार गर्नुहुन्छ, र हामीले कसरी चाहिँ दस्तालाई सहयोग गर्ने भन्ने कुराहरू चाहिँ छ र हामीले सहयोग पनि गरिरहेको अवस्था छ। अहिले स्वास्थ्य संस्थाबाट दिइने नियमित सेवाहरू प्रदान भइरहेको अवस्था छ। हामीले छुट्टै आइसोलेसन अस्पताल चाहिँ छुट्टै हामीले बनाएका छैनौँ। मध्यविन्द अस्पताललाई नै हामीले रेफरल सेन्टर बनाएर त्यसैलाई नै हामीले प्रयोग गरिरहेको अवस्था छ।
परामर्शका कार्यक्रमहरू सञ्चार सूत्रबाटै भइरहेका होला नि होइन?
हजुर, हामीले के गरेका छौँ भने हिजो मात्रै एउटा निर्णय भएको छ। हामीले सानो किट बनाउने सेनिटाइजरहरू, मास्कहरू, सामान्य साबुन अनि सिटामोलहरू, एन्टी एलर्जिक औषधिहरू उहाँहरूलाई दिने, जुन चाहिँ कि उहाँहरूलाई त्यो सानो प्याकेट बनाएर दिने भनेर भनेका छौँ। हामी जम्मा गर्दैछौँ, त्यो वितरण गर्छौँ। पहिलो पटक हामीले दुरी कायम गरेर संक्रमितलाई नै घरमै भेट्न जान्छौँ र उहाँहरूलाई हामीले काउन्सिलिङ गर्छौँ हाम्रो स्वास्थ्यकर्मी मार्फत, र त्यसपछि हामीले दैनिक रूपमा चाहिँ उहाँको अवस्था के छ भनेर हामीले फलोअप गर्छौँ।
अलिकति गम्भीर स्थिति हुने जस्तो त्यस्तो छाटकाट देखियो भने तुरुन्तै उद्धारको लागि ल्याउने ल्याइने एम्बुलेन्सहरू तयारीमा छन्?
एकदमै तयारीमा छ। हामीले चाहिँ एउटा एम्बुलेन्स नगरपालिका हाताभित्रै हामीले राखेका छौँ तयारी अवस्थामा। त्यसको विपद व्यवस्थापन समितिको संयोजक हाम्रो उपमेयर हुनुहुन्छ र उहाँकै निर्देशन र कोअर्डिनेसनमा एम्बुलेन्स चाहिँ परिचालन हुन्छ। हामीले त्यो एम्बुलेन्सले कोभिडको बिरामीहरूलाई मात्रै त्यसले हामीले पुग्छौँ। अन्य बिरामीहरू पनि अस्पताल जान नसकेर अथवा मेडिकल जान नसकेर घरमै बसेको एम्बुलेन्सहरूले अथवा अरू अटोहरू अरू साधनहरू बोलाउँदा नआएको गुनासो आएको हुँदा हिजो मात्रै हामीले एउटा के निर्णय गरेका छौँ भने तिनवटा अटो लाई चाहिँ नगरपालिकाले भाडामा लिने र तिनवटा क्षेत्रमा चाहिँ त्यो राख्ने र उहाँहरूले आफ्नो पाएको पर्ने स्थानमा चाहिँ त्यो अटोलाई उहाँले कभर गर्नुहुन्छ र त्यो अटोले चाहिँ बिरामीलाई सम्बन्धित अस्पताल वा मेडिकलमा जानुहुन्छ जुन नन कोभिड बिरामीहरू हुनुहुन्छ र कोभिड बिरामीहरूलाई एम्बुलेन्सले नै लैजाने अवस्था छ। हामीले त गइरहेको अवस्था छ। हिजो पनि हामीले 2-3 जनालाई उद्धार गऱ्यौँ र अस्पताल पुऱ्यायौँ।
हाइवे क्षेत्र छ, लुकीछिपी सीमा नजिकै भएको हुनाले त्यहाँबाट आउनेहरू हुन सक्छन्। त्यस्ता आएकाहरूलाई वैकल्पिक व्यवस्था के छ?
नगरपालिकाले छुट्टी जस्तो क्वारेन्टाइनहरू जस्तो बनाएको चाहिँ छैन। वडाहरूले आफ्नो व्यवस्थापन गर्नु भएको छ, हामीलाई यसरी गरेका छौँ भनेर उहाँहरूलाई घरमै क्वारेन्टाइन बस्नुहोस् भनेर भनेका छौँ र अहिले बाहिरबाट आउने क्रम चाहिँ धेरै रोकिएको छ निषेधाज्ञापछि। कामदारहरू चाहिँ अलिअलि आएको भन्ने त्यस्तो भएको छ र त्यही पनि अब जिल्ला प्रहरी कार्यालयबाट तब ढुक्क हुनुहोस् हामीले चाहिँ यसरी हामीले यता छिर्न दिन्नौँ भन्ने जस्तो कुरा उहाँले गर्नुभएको छ। संक्रमितहरूलाई कसरी व्यवस्थापन गर्ने र उपचार कसरी व्यवस्थापन गर्ने भन्ने कुरा नै बढी हामीले सूचना लिएका छौँ।
तमाम काउसोती नगरका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई, हामीलाई सुन्नुहुने क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूलाई के भन्नुहुन्छ?
हजुर, यहाँहरूले समयमा अप्नाउनुहोस् र सुरक्षाका सावधानीहरू अप्नाउनुहोस्। साबुन पानीले बारम्बार हात धुनुहोस्, दूरी कायम गर्नुहोस्, आफू नआत्तिनुहोस्, अरूलाई पनि त्यसरी आत्तिन नभन्नुहोस् र लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्, अस्पताल जानुहोस्। यदि केही आवश्यक पऱ्यो भने नगरपालिकामा स्वास्थ्य शाखामा वा उपमेयरज्यूलाई चाहिँ यहाँहरूले सम्पर्क गर्नुहोस्। कृपया घरमै बसिदिनुहोस्। यदि हामी अरूसँग कन्ट्याक्टमा अथवा सम्पर्कमा आइएन भने हामी जोगिन सक्छौँ। हामी सबै जोगियौँ भने त्यो समुदाय नै जोगिन्छ। हामीले हार्दिक अनुरोध गर्दछौँ।
भुर्तेल सर, यो कुराकानीको लागि, जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद, यो मेरो आफ्नो कुरा राख्ने मौका दिनुभएको
उहाँ हुनुहुन्थ्यो काउसती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पारेश्वर भुर्तेलज्यू हामीसँग कुराकानी गर्दै। कार्यक्रममा अब जनबोली, जनबोलीमा जस्ताको तस्तै मानवाधिकार समूह सदस्य काउसती नगरपालिकाका दयाराम आचार्य र इन्सेकका सहजकर्ता गङ्गा विश्वकर्माको आवाज जस्ताको तस्तै अबको क्रममा प्रस्तुत गर्दैछौ।
नवलपुरमा संक्रमण दर बढ्दै गएको छ, निषेधाज्ञा जारी छ जिल्लामा, र कोभिड संक्रमित भइसकेपछि उनीहरूको व्यवस्थापनमा पनि स्थानीय तहहरू जुटिरहेका छन्। अलिकति समन्वय गर्ने भूमिकामा अहिले काम गरिरहेका छौँ। बाहिर जोखिम पनि छ, पहिले चाहिँ उपचारमा अलिकति समस्या भएको भन्ने सामान्य रूपबाट कोभिड भएका बिरामी सँगसँगै अन्य सामान्य बिरामी भए पनि उपचारमा जानका लागि सवारी साधन अथवा एम्बुलेन्सहरू नपाउने स्थिति भएपछि हामीले केही समन्वय अब स्टाफिङ सहज गराउनु पर्छ भनेर यहाँ स्थानीय तहहरूसँग पनि विभिन्न रूपबाट चाहिँ छलफल गर्ने गरेका छौँ। खास गरी पहिले यहाँका स्थानीय तहले स्वयंअनुसार चाहिँ एम्बुलेन्सको, जस्तो काउसती नगरपालिकामा म रहन्छु र काउसती नगरपालिकाले निशुल्क रूपबाट एम्बुलेन्सको व्यवस्था समेत गरेको छ र त्यो नम्बर सार्वजनिक गरेको छ, हामीले त्यसको लागि पनि पहल गरेका थियौँ। काउसती नगरपालिकाले अन्य सामान्य बिरामीहरूका लागि पनि उपचारमा जानका लागि एम्बुलेन्स वा कुनै सवारी नपाउन सकिन्छ भन्ने हिसाबले चाहिँ केही अटोहरूको नम्बर लिएर उनीहरूलाई निशुल्क रूपबाट चाहिँ काउसती नगरभित्रका अस्पतालहरूमा पुग्नका लागि चाहिँ सहजीकरण गरिदिने भन्ने हिसाबले केही अटोहरूको नम्बर समेत सार्वजनिक गरेको छ नगरपालिकाले। अलिक बढी मान्छे सजग थियो, पहिलो पटक आउँदा अलिकति डर मान्ने रहेको थियो। अहिले पनि अब जिल्लामा निषेधाज्ञा नै लागू भइसकेपछि मान्छेको चहलपहल रोकिएको छ। अहिले ती भारतबाट आउनेहरूलाई पनि स्थानीय तहमा आइसकेपछि वडा स्तरबाट जसको नजिकले जनप्रतिनिधिहरूले जानकारी प्राप्त गरिसकेपछि उनीहरूलाई चाहिँ सुरक्षित रूपबाट रहन घरमै रहनका लागि आग्रह गरिएको छ। अहिले खास गरी उपचारलाई अलिक बढी फोकस गरिएको छ। कोभिड संक्रमित भइसकेपछि स्वास्थ्यमा जटिल प्रकारको समस्या देखियो भने उनीहरूलाई कसरी व्यवस्थापन गरेर समयमा उपचार दिने भन्ने कुरालाई अलिक बढी फोकस गरिएको छ। सोही अनुसार आइसोलेसनहरू बनाउने र अक्सिजन सहितका व्यवस्थापनहरू गर्ने तर्फ जुटेका छन्।
नवलपुर जिल्ला सहित देशभरको स्थिति भयावह नै भन्नुपर्छ। यो विश्व लहरको यो कोभिडले गर्दाखेरि सबैतिर क्षति स्थित रहेको छ। अनि त्यसै गरी यो नवलपुर जिल्लामा पनि यो दोस्रो लहरको यो कोभिडले जनजीवन निकै नै खताछुला बनाइदिएको छ। यहाँ पनि दिन प्रतिदिन संख्या उच्च हुँदै गइरहेको छ। केही दिन अगाडि मात्रै पनि 107 जना एकै दिन देखिएको थियो र पीडितको संख्या अहिले केही घट्दै गएको छ। तर भने जटिल अवस्था उत्तिकै रहेको छ। नवलपुर जिल्लामा पनि निषेधाज्ञा अहिलेसम्म कायमै छ। जेठ 4 गतेसम्म लगाइएको छ। कहीँ कसैलाई पनि हिँडुल गर्नका लागि दिएको छैन। विशेष निषेध नै गरिएको छ। पैदल यात्रीलाई पनि विशेष त रोडहरूमा हिँड्न दिएको छैन। सबै पसलहरू पनि बन्द रहेका छन्। विद्यालयहरू पनि यति बेला बन्द नै रहेका छन्। कामसुती नगरपालिकाले त अब 9 कक्षासम्मको विद्यालयहरू सम्पूर्ण वार्षिक परीक्षाहरू अनलाइनबाट लिने भन्ने कुरा पनि मैले जानकारीमा पाएको छु। मैले मध्यविन्दु लगायत अन्य क्षेत्रका शिक्षाहरू यथावत नै रहेको छ। जिल्ला अस्पतालमा यो अक्सिजन प्लान्टहरू निर्माण गर्ने कार्य भइरहेको छ। अन्य पालिकाहरूमा पनि यो अक्सिजनको लागि केही तयारी पूर्व तयारी गरिएको भन्ने खबर आएको छ। हामीलाई मानव अधिकार समूह यो नवलपुर जिल्लामा कावसती र दिने त्रिवेणी गाउँपालिका त्यहाँ हाम्रो समय लगातार रहिरहेको छ। हाम्रा मानव अधिकार समूहका मानिसहरूले पनि निरन्तर आफ्नो स्थानीय तहहरूमा के कस्तो भइरहेको छ भन्ने कुराहरू जाँचबुझ गरिराख्नु भएको छ। र यद्यपि मैले पनि प्रमुख जिल्ला अधिकारीसँग निरन्तर सम्पर्कमा रहिरहेको छु। सँगै हाम्रा जिल्ला प्रतिनिधि तितराज जुन पनि हुनुहुन्छ, उहाँ पनि निरन्तर सम्पर्कमै हुनुहुन्छ। अहिलेको यो मानव अधिकार समूह हाम्रो यो दुइटै जिल्लाको चाहिँ एकदमै अहिलेको यो अवस्थामा सक्रिय नै छौँ हामी।
मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।